السلام عليكم ورحمة الله وبركاته. الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أما بعد فقد قال الله تبارك وتعالى في الكلام المجيد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إنا أنزلناه في ليلة مباركة إنا كنا منذرين فيها يفرق كل أمر حكيم وقال رسول الله صلى الله عليه وسلم ارحموا من في الأرض يرحمكم من في السماء صدق الله مولانا العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين ایک مرتبہ درود شریف پڑھ لیجئے اللهم صل على محمد النبي الأمي وعلى آله وصحبه وسلم قابل صد احترام علماء کرام بزرگان محترم امت کے نوجوانوں پیارے بچوں اور گھروں میں ریسیور کے ذریعے سننے والی میری پیاری مائیں محترمہ بہنیں اور امت کی پیاری بچیاں اللہ تبارک و تعالیٰ نے ہم انسانوں کو دنیا میں سب سے بڑا مقام نصیب فرمایا جتنی عزت جتنی رسپیکٹ اور جو سٹیٹس اللہ تبارک و تعالیٰ نے انسانوں کو دیا ہے وہ مقام وہ سٹیٹس اللہ تعالیٰ نے دنیا کی کسی مخلوق کو نہیں دیا اور یہ خود قرآن کہتا ہے اللہ تبارک و تعالیٰ فرماتے ہیں وَفَضَّلْنَاهُ عَلَىٰ كَثِيرٍ مِّمَّنْ خَلَقْنَا تَفْضِيلًا کہ ہم نے انسان کو سب سے زیادہ افضل بنایا کہیں اللہ فرماتے ہیں وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمَ کہ ہم نے انسان کو مکرم بنایا تو دنیا کے جتنے بھی کریچرز ہیں مخلوق ہیں اس میں سب سے بڑا مقام اللہ نے ہم انسانوں کو دیا ہے اور اس کے کئی وجوہات ہیں ایک ریزن تو یہ ہے کہ جو شکل و صورت جو خوبصورتی اللہ نے ہمیں دی ہے اللہ تعالیٰ نے جتنا انسان کو خوبصورت بنایا ہے اتنا دنیا کی کسی اور مخلوق کو خوبصورت نہیں بنایا اللہ تعالیٰ خود فرماتے ہیں لقد خلقنا الانسان في احسن تقويم کہ ہم نے انسان کو جس سٹرکچر میں پیدا کیا ہے وہ بیسٹ سٹرکچر ہے اور سب سے بہترین ڈھانچہ ہے اور ہم ہی سوچے نا کہ یہ جو اللہ نے ہمیں باڈی نصیب فرمائی ہے ہر چیز کتنی رائٹ جگہ پر ہے فیس سامنے نوز سامنے کان سائیڈ پر پیر نیچے हाथ साइड पर अगर इसके अलावा अल्लाह ने बनाया होता और अगर हमारे बॉडी के पार्ट्स डिफरेंट जगह पर होते, सोचो कितनी तकलीफ होती। यही नाक अल्लाह ने सामने बनाया है, अगर पैर के नीचे बनाता तो रोजाना नाइकी निकालकर पैर उठाकर सूंघना पड़ता था। लेकिन ये अल्लाह तबारक व ताला का करम है कि ऐसा स्ट्रक्चर अल्लाह तबारक व ताला ने हमारा बनाया और इंसान को खूबसूरत ही नहीं बनाया, अकल भी दे दी है। इसलिए आज मोस्ट मॉडर्न साइंटिफिक वर्ल्ड में आज हम रह रहे हैं, हर किस्म की साइंस की नई नई इजाद आज हमारी आंखों के सामने है, तो अकल से भी हमें नवाजा, खूबसूरत भी हमें बनाया और इतना ही नहीं किया, अल्लाह ने हमें बोलने का तरीका भी सिखलाया। हाँ, जानवर भी बोलते हैं, दूसरी मखलूक भी बोलती है, वो इशारे से एक दूसरे को बुलाते हैं, आवाज लगाकर एक दूसरे को बुलाते हैं, लेकिन जिस अंदाज में इंसान बोलता है, जिस फसाहत के साथ, जिस बलागत के साथ, जिस इलोक्वेंस के साथ में इंसान बात करता है, ऐसा कोई बात नहीं कर सकता। अभी आपने भाई शकील से भी सुना, हाफिज हसन अमीन से भी सुना, दिल ही के जज्बात थे, लेकिन अंदाजे बयां कुछ ऐसा था कि आंखों में आंसू आ गए। तो इंसान को अल्लाह ने ऐसी बोलने की सलाहियत भी दी है, और सबसे बड़ी चीज जो अल्लाह ने इंसान को अता फरमाई है, वो अल्लाह तबारक व ताला ने इंसान में हमदर्दी को रखा है, सिंपथी को रखा है, प्यार को रखा है, मोहब्बत को रखा है। इंसान के दिल में वो प्यार अल्लाह ने बसा दिया है कि वो अपने भाइयों के साथ प्यार शेयर करता है, सिंपथी को शेयर करता है और जिंदगी में प्यार और मोहब्बत के साथ रहता है। और जब कभी इंसान इस प्यार के रास्ते को, इस सिंपति के रास्ते को छोड़ देता है, अल्लाह तबारक व ताला उसे वार्न करते हैं, उसे बतलाते हैं, अगर तूने राइट ट्रैक को छोड़ दिया, सिंपति के रास्ते को छोड़ दिया, प्यार मोहब्बत के रास्ते को छोड़ दिया, लड़ने लगा, झगड़ने लगा, आपस में नाचाकी करने लगा, तो याद रखना शबे बरात की मुबारक रात में भी तुझे महरूम कर दूंगा। मालूम हुआ हमें इसका पहले दिन से सबक पढ़ाया गया, प्यार और मोहब्बत तुम्हारे अंदर आपस में मौजूद हो, और अल्लाह ताला ने इंसान को बनाया ही ऐसा है। देखो, हम ट्रेन में सफर कर रहे हैं, बस में सफर कर रहे हैं, कोई प्रेग्नेंट लेडी बस में चढ़ जाए, कोई बूढ़ा आदमी स्टिक लेकर बस में आ जाए, या कोई औरत अपने छोटे से बच्चे को उठाकर बस में आ जाए, ह्यूमैनिटी यही है। और हम रात दिन देखते हैं कि एक नौजवान फौरन अपनी सीट से खड़ा हो जाता है और उस प्रेग्नेंट लेडी को बैठने के लिए कहता है, उस बच्चे वाली माँ को बैठने के लिए कहता है, बूढ़ों और डिसेबल को जगह दे देता है। ये क्या चीज है? यही वो हमदर्दी है, यही वो मोहब्बत है जो अल्लाह तबारक व ताला ने इंसानों में डाल दी है। आज साइंस ने तरक्की की और साइंस बहुत आगे निकल गया, अलग अलग चीजें इजाद हुई है, नई नए इन्वेंशंस हुए, नई नई डिस्कवरीज हुई है, लेकिन साइंस ये नहीं कर सका कि अपनी इजादात के अंदर वो प्यार मोहब्बत और सिंपथी को डाल दे। मैं एक मजमून पढ़ रहा था कि एक जमाना ऐसा आएगा, बल्कि आ चुका है, कि ऐसे रोबोट बना दिए जाएंगे कि जो इंसान से भी ज्यादा तेज होंगे, इंसान से भी ज्यादा फास्ट होंगे। आज हम ह्यूमन बीइंग्स हैं, हमारा हाल यह है कि हम उतना ही सुन सकते हैं जितना हमारे अंदर सुनने की ताकत है। अगर कोई बहुत लो आवाज में बात करेगा, हम नहीं सुन पाएंगे। अगर कोई बहुत दूर से बात करेगा, हम नहीं सुन पाएंगे, क्योंकि जो फ्रीक्वेंसी का बैंड अल्लाह ने हमारे अंदर रखा है, वो ऐसा रखा है कि एक लिमिटेड बैंड पर हम सुन सकते हैं, उससे कम वॉइस पर हम नहीं सुन सकते। लेकिन आज साइंस ने ऐसे रोबोट तैयार किए, ऐसे इजादात किए हैं कि छोटी से छोटी आवाज को भी वो सुन लेते हैं, इसलिए कि उसकी फ्रीक्वेंसी को इतना बड़ा कर दिया गया है। आज हम इंसान हैं, हम दिन में तो देख सकते हैं, रात में नहीं देख सकते। नाइट में हमें दिखाई नहीं देता है, डार्कनेस में दिखाई नहीं देता है, लेकिन आज साइंस ने ऐसी चीजें इजाद कर दी है कि जिसमें नाइट विजन इंस्ट्रूमेंट डाल दिया, जिसके बिना पर वो रात में भी देख सकता है। ये सीसीटीवी लगी हुई है, ये सब रात में भी देख सकते हैं, रात में भी रिकॉर्डिंग कर रहे हैं। तो आज इंसान तरक्की कर रहा है, रोबोट के जमाने में आ गया, साइंस की दुनिया में आगे बढ़ रहा है। आज हम बहुत बहुत तो दो तीन लैंग्वेजेस जानते हैं, दो तीन लैंग्वेजेस के माहिर होते हैं, लेकिन आज ऐसे रोबोट तैयार किए जा रहे हैं कि जो एक साथ में कई कई लैंग्वेजेस जानते हैं और कई कई लैंग्वेजेस में हर चीज का ट्रांसलेशन कर सकते हैं। आज हमारा हाल ये है कि आदमी एक फील्ड में होता है, कोई मैनेजमेंट की फील्ड में है, कोई इंजीनियरिंग की फील्ड में है, कोई मेडिकल की फील्ड में है, कोई एग्रीकल्चर की फील्ड में है, हर एक के पास अपनी फील्ड है। लेकिन आज साइंस ने इतनी तरक्की की है कि ऐसे हार्ड डिस्क तैयार कर दी गई है कि जिसमें थाउजेंड्स एंड थाउजेंड्स ऑफ टेराबाइट का पावर मौजूद है, जिसके नतीजे में जो सवाल करो वो रोबोट हमें जवाब दे देता है। आज इंसान थोड़ी देर काम करके थक जाता है, लेकिन इंसान ही ने ऐसे रोबोट तैयार किए हैं कि जो 24/7 काम कर सकते हैं, वो थकते नहीं हैं। और इस तरह इंसान आज साइंस की दुनिया में तरक्की कर रहा है। आज हम इंसान का हाल यह है, बूढ़ा हो जाता है, कमजोर हो जाता है, फिर हिम्मत नहीं होती ज्यादा काम करने की। लेकिन आज ऐसे रोबोट भी तैयार किए जा रहे हैं जो ऐसे स्टेनलेस स्टील के बने हुए हैं, जिनमें रस्ट भी नहीं आता और वो खराब भी नहीं होते, और वो तेजी के साथ काम कर रहे हैं। साइंस ने बहुत तरक्की की, और हम इंसानों ने ही इन चीजों को अल्लाह की दी हुई जहन से इजाद किया, हम आगे बढ़ गए। लेकिन याद रखना, हम सारी तरक्की तो कर सके और सारी चीजों को हमने इजाद कर लिया, लेकिन मुझे बताओ, अगर एक आदमी 5 या 10 रोबोट को तैयार कर दे जिनके अंदर सारी सलाहियत मौजूद है, वो सुन भी सकते हैं, देख भी सकते हैं, इनके अंदर बहुत ही बड़ी हार्ड डिस्क मौजूद है, लेकिन ये 10 रोबोट को अगर तुम चलाना शुरू कर दो, ये चलते जाएंगे, अगर इनमें से एक रोबोट गिर गया, ब्रेकडाउन हो गया, उसका कोई पार्ट फॉल्टी हो गया और वो गिर गया, वो चल नहीं सका, वो एक रोबोट तो गिर जाएगा, 9 रोबोट इसी तरह चलते हुए आगे बढ़ जाएंगे। ये गिर गया, उन्हें उसकी परवाह नहीं है। लेकिन उसके मुकाबले में इंसान को अल्लाह ने ऐसे बनाया कि अगर एक मस्जिद में नमाज हो रही है, सारे मुसल्ली नमाज पढ़ रहे हैं, अल्लाह ना करे, सारे मुसल्लियों में से एक मुसल्ली को चक्कर आ गई, वो गिर गया, वो बेहोश हो गया, तो इतने सारे मुसल्ली मौजूद हैं, करीब में जितने हैं नमाज अपनी तोड़ देंगे, उसके करीब चले जाएंगे, उसे सहारा देंगे, पानी लेकर आएंगे, पर हाथ रखेंगे, उसको हवा देने लगेंगे, और हर इंसान उसकी मदद के लिए पड़ जाएगा। क्या वजह है? इसलिए कि आज साइंस सब कुछ तो कर सका, लेकिन दिल में मोहब्बत और सिंपति पैदा नहीं कर सका। ये कमाल है इंसान का कि एक इंसान रोता है, दूसरे इंसान को कोई तकलीफ नहीं है, लेकिन उसका रोना उससे देखा नहीं जाता है, और दूसरे इंसान की आंखों में भी आंसू आ जाते हैं। आंसू इसकी आंखों में क्यों आए? क्योंकि अल्लाह ने उसके अंदर वो दर्द रखा है, वो सिंपति रखी है, जिसकी बिना पर हम आपस में प्यार मोहब्बत के साथ रहते हैं। मालूम ये हुआ, मैं प्रूव ये करना चाहता हूं कि डे वन से अल्लाह तबारक व ताला ने इंसानों को इसी अंदाज में पैदा किया। आपस में प्यार से रहो, मोहब्बत से रहो, कतार रहमी मत करो, दिल में कीना मत रखो, एक दूसरे के अदा करो, यही वो बेसिक फंडामेंटल्स है जिसके जरिए से इंसान को पैदा किया गया है। इसीलिए कुरान करीम ने भी हमें इशारा किया, अल्लाह फरमाते हैं वला तुसाइर खद्दक लिन्नास, कि जब तुम किसी से बातचीत करो, मुंह चढ़ाकर बात मत करो, इसलिए कि सामने वाला सबसे पहले तुम्हारे फेशियल एक्सप्रेशन को देखता है कि तुम हंसकर बोल रहे हो या मुंह चढ़ाकर बोल रहे हो। अगर हंसकर
बोलोगे वो प्यार मोहब्बत से तुम्हारे करीब आएगा, अटैच होगा, तुम्हारी बात को सुनेगा। लेकिन अगर तुम मुंह चढ़ाकर बात करोगे और ऐसे मालूम हो कि एक प्याला खट्टी कड़ी का पीकर आया है, तो बेचारा वहीं से साइड से हट जाएगा। तो पहली नसीहत फरमाए कि प्यार मोहब्बत से बातें करो, और बात भी कैसी करो। कुरान करीम दूसरी जगह कहता है वकूलु लिन्नासि हुस्ना, कि लोगों के साथ अच्छी बातें किया करो। रफ एंड टफ बातें करना, अपने मुंह से जहर उगलना, अपने मुंह से पॉइजन निकाल कर किसी का दिल दुखाना, ये ईमान वाले की शान नहीं है। इसलिए हमें डे वन से ये समझाया गया कि ये है वो फंडामेंटल्स ऑफ इस्लाम जिसके जरिए से हमें अपनी जिंदगी को गुजारना है। बल्कि इतना ही नहीं, हमें तो ये हुक्म दिया गया रिस्पेक्ट टू ह्यूमैनिटी, ना ये कि सिर्फ हम अपनों का रिस्पेक्ट करें, गैर है तो क्या हुआ, वो भी तो इंसान है, हमें उनका भी रिस्पेक्ट करना है। बड़ी प्यारी रिवायत सुनाओ, दो सहाबी हजरत साद इब्ने हुनैफ रदी अल्लाह ताला अनु और हजरत कैस रदी अल्लाह ताला अनु, दोनों कादसिया में मौजूद है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जमाने के बाद की बात है। दोनों कादसिया में मौजूद है और दोनों एक जगह पर बैठे हुए थे। इतने में हुआ ये कि कादसिया में जहां ये दोनों बैठे हुए हैं, एक जनाजा सामने से आया। जैसे ही जनाजा आया फकामा, दोनों के दोनों खड़े हो गए। जनाजा चला गया तो किसी मुसलमान ने ये कहा कि तुम दोनों इतने बड़े सहाबी हो, ये जनाजे के आने पर खड़े क्यों हो गए, ये तो गैर मुस्लिम का जनाजा है, ये तो नॉन मुस्लिम का जनाजा है, ये मुसलमान नहीं था जिसका जनाजा गया, तुम दोनों खड़े क्यों हो गए। तो इन दोनों ने ये जवाब दिया कि हमें वो दिन याद है कि जनाबे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मदीने पाक में मौजूद थे, हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम बैठे हुए थे, इतने में एक यहूदी का जनाजा आया। जैसे ही यहूदी का जनाजा आया, हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम फौरन खड़े हो गए, रिस्पेक्ट में और एहतराम में खड़े हो गए। जब वो जनाजा गया है तो साहबा ने कहा अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, ये जनाजा तो यहूदी का जनाजा था, आप अल्लाह के नबी हो, आपका इतना बड़ा मकाम है, आप यहूदी के जनाजे पर खड़े हो गए। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अवलैसत नफ्सन, क्या वो इंसान नहीं था। अंदाजा तो लगाओ, हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हाँ वो यहूदी था लेकिन वो इंसान था। और मेरा मजहब सिखाता है रिस्पेक्ट टू ह्यूमैनिटी, के इंसानियत का भी एहतराम करो, अपने हो या पराए हो। इस्लाम की तो टीचिंग ये है कि गैरों के साथ भी मोहब्बत का मामला किया जाए। अब सोचो कि जो मजहब हमें इसकी तालीम देता हो, उनके साथ रिस्पेक्ट का हुक्म देता हो, अगर एक आदमी अपने ही रिश्तेदारों के साथ कता रहमी का मामला करे, भाई भाई का दुश्मन बन जाए, बहन बहन की दुश्मन बन जाए, भाई बहन से बात ना करे, बहन भाई से बात ना करे, औलाद और वालिदैन के रिश्ते आपस में टूट जाए, हमारे आपस के अंदर रिश्तेदारी खत्म हो जाए, तो ये तो कितना बड़ा गुनाह है कि जो शरीयत गैरों का इकराम करने कह रही है, हमारे अंदर अगर आपस के अंदर ये मामला हो तो वो अल्लाह तबारक व ताला कितना नाराज हो जाएगा। इसलिए फरमाया गया कि एक रात तुम्हारे ऊपर आने वाली है जिसे शबे बरात कहा जाता है। ये वो रात है कबीले बनू कल्ब की बकरियों के बाल के बराबर, यानी एक बहुत बड़ी क्वांटिटी में अल्लाह तबारक व ताला लोगों को जहन्नम से नजात देंगे। लेकिन उस रात भी कुछ बदनसीब होंगे कि ऐसी मुबारक रात में भी उनकी बख्शिश और मगफिरत नहीं होगी। अल्लाह हम सब की हिफाजत फरमाए। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फिर फरमाया शिर्क करने वाला इस रात में महरूम हो जाएगा। ماں باپ کی نافرمانی کرنے والا, اپنے پیرنٹس کا دل دکھانے والا اس رات میں محروم ہو جائے گا. رشتہ داروں سے قطع رحمی کرنے والا اور ریلیٹیوز کے اندر جھگڑے فساد کرنے والا اس رات میں محروم ہو جائے گا, اور دل میں کینہ رکھنے والا وہ بھی اس رات میں محروم ہو جائے گا. یہ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا ہے. اسی لیے صاف فرمایا گیا ارحموا من فی الارض یرحمکم من فی السماء, زمین والوں پر رحم کرو آسمان والا تم پر رحم کرے گا. حاتم تائی بہت بڑا سخی گزرا ہے, وہ مسلمان نہیں تھا لیکن بہت سخی تھا. آج اگزامپل دی جاتی ہے کہ اگر کوئی بہت جنرس ہے, بہت سخی ہے, تو لوگ کہتے ہیں یہ تو حاتم تائی کی چھٹی اولاد معلوم ہوتا ہے. تو یہ حاتم تائی بہت جنرس آدمی ہے, قبیلہ بنو تیس سے اس کا تعلق ہے. حاتم تائی کا تو انتقال ہو گیا لیکن اس کی بیٹی کو نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے میں قیدی بنا کر لایا گیا. بلکہ قبیلہ بنو تے جو ایمان نہیں لایا تھا, قبیلہ بنو تے جو ایمان نہیں لایا تھا تو نبی اکرم صلی اللہ علیہ وسلم کے ساتھ میں لڑائی ہوئی ہے صحابہ کے ساتھ میں, اور ان لوگوں کو پریزنر بنا کر لایا گیا. مردوں کی لائن لگی ہے, عورتوں کی لائن لگی ہے, مسلمان فاتح ہو گئے, سب پریزنرز بنائے ہوئے ہیں. ہمارے پیارے نبی صلی اللہ علیہ وسلم تشریف فرما ہے, ایک ایک قیدی کو لایا جا رہا ہے. اچانک ہمارے پیارے نبی صلی اللہ علیہ وسلم کی نظر پڑی کہ دور ایک لڑکی کھڑی ہے جس کے سر پر دوپٹہ نہیں ہے. دور ایک لڑکی کھڑی ہے جس کے بال کھلے ہوئے ہیں. اور وہ زمانہ, وہ عرب کا کلچر یہ تھا کہ مسلمان ہو یا غیر مسلم, ہر ایک اپنے سر کو ڈھانپا کرتے تھے. تو نبی اکرم صلی اللہ علیہ وسلم نے دیکھا کہ ایک لڑکی دور کھڑی ہوئی ہے جس کے سر پر دوپٹہ نہیں ہے, رومال نہیں ہے, چادر نہیں ہے. ہمارے پیارے نبی صلی اللہ علیہ وسلم کے قریب کھڑے ہوئے حضرت بلال حبشی رضی اللہ تعالیٰ عنہ. ہمارے نبی صلی اللہ علیہ وسلم نے اپنی چادر نکالی, اپنے بدن کی چادر نکالی, حضرت بلال کو دیا اور فرمایا بلال وہ بچی کے سر پر رومال نہیں ہے, جاؤ اس کے سر پر میری چادر ڈال دو. حضرت بلال حبشی رضی اللہ تعالیٰ عنہ تو شاکڈ ہو گئے, اللہ کے نبی صلی اللہ علیہ وسلم کی چادر, حضور کے بدن مبارک سے لگی ہوئی چادر, ایسی چادر جس کا ایک ایک دھاگا عفت والا ہے, یہ چادر ایک کافرہ کے سر پر جا کر میں ڈال دو. حضرت بلال حبشی رضی اللہ تعالیٰ عنہ نے دیکھ کر فرمایا اللہ کے نبی صلی اللہ علیہ وسلم وہ تو حاتم تائی کی بیٹی ہے, کافرہ ہے, مشرکہ ہے, مسلمانوں کے خلاف ہے, آپ کی مبارک چادر میں اس کے سر پر جا کر ڈال دو. اللہ کے نبی یہ کیسے ہو سکتا ہے؟ ہمارے پیارے نبی صلی اللہ علیہ وسلم نے فرمایا ارے بلال, ارے بلال چاہے وہ جو بھی ہو وہ بھی تو کسی کی بیٹی ہے, وہ بھی تو کسی کی بیٹی ہے, بیٹی تو بیٹی ہوتی ہے. اگر میری فاطمہ کھڑی ہوتی, میری زینب کھڑی ہوتی, میری رقیہ کھڑی ہوتی, میری ام کلثوم کھڑی ہوتی, ان کے سر پر چادر نہیں ہوتی تو جیسے میں اپنی بیٹیوں کو چادر دیتا وہ بھی تو کسی کی بیٹی ہے. جاؤ جاؤ اس کے سر پر یہ چادر رکھ لو تاکہ وہ اپنے سر کو ڈھانپ لے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے چادر بھیج دی ہے. اور میرے بھائیوں میں تو کہا کرتا ہوں جس کے سر پر نبی کی چادر چلی جائے, جس کے سر پر نبی کی چادر چلی جائے, مجال ہے کہ اس کے اندر کفر اور شرک پھر باقی رہے. ہوا یہی معاملہ کہ وہ لڑکی جب آگے بڑھ کر آئی ہے, نبی اکرم صلی اللہ علیہ وسلم نے دیکھا حضور کی چادر سر پر ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا بیٹی تمہارا نام کیا ہے؟ بیٹی نے کہا میرا نام صفانہ ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ صفانہ تمہارا باپ بہت سخی تھا, تمہارا باپ بہت جنرس تھا, بڑا رحم دل تھا, جاؤ تمہارے باپ کی سخاوت کی وجہ سے میں تمہیں آزاد کر دیتا ہوں, تمہارے باپ کی سخاوت کی وجہ سے جاؤ میں تمہیں آزاد کر دیتا ہوں. یہ جملہ سننا تھا صفانہ کی آنکھوں میں آنسو آ گئے اور صفانہ نے جواب میں یہ کہا, اے اللہ کے نبی صلی اللہ علیہ وسلم میں آپ کی شکر گزار ہوں, آپ مجھے آزاد کر رہے ہو, لیکن اللہ کے نبی بتلائیے اگر میں آزاد ہو کر چلی گئی, اگر میں سب کو چھوڑ کر اپنے قبیلے میں چلی گئی, میرے قبیلے کی عورتیں میری مذاق اڑائے گی کہ یہ کتنی سیلفش تھی, خود آزاد ہو کر چلی گئے. نہیں اللہ کے نبی, نہیں, میری ساری سہیلیاں کو قید کیا گیا ہے, میرے قبیلے کی عورتوں کو قید کیا گیا ہے, اگر وہ پرزنرز ہیں تو میں بھی پرزنر بننا گوانا کروں گی, میں انہیں چھوڑ کر نہیں جاؤں گی. ہمارے پیارے نبی صلی اللہ علیہ وسلم مسکرانے لگے اور فرمایا, جیسا باپ ویسی بیٹی, جیسا باپ ویسی بیٹی, تمہارے ابا بھی بڑے سخی تھے اور آج میں نے وہ جذبہ تمہارے دل میں بھی دیکھ لیا, تو سن لے صفانہ تیرے ابا کی سخاوت کی وجہ سے اور تیری نیک دلی کی وجہ سے جا میں نے تیرے پورے قبیلے کی عورتوں کو آزاد کر دیا. جب اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہ فرمایا کہ تم سب کو آزاد کر دیا, وہ عورتیں رونے لگی اور رو کر اللہ کے نبی صلی اللہ علیہ وسلم سے کہنے لگی, اے اللہ کے رسول صلی اللہ علیہ وسلم آپ نے ہمیں دنیا کی قید سے آزاد کر دیا, آپ کے سامنے ہم آئی ہے, آج ہمیں آخرت کی قید سے بھی آزاد کر دو, ہمیں کلمہ پڑھا دو, اشہد ان لا الہ الا اللہ و اشہد ان محمد مدن عبدہ و رسولو. قبیلے بنو تے کی ساری عورتیں ایمان لے آئی ہیں. یہ سبق سکھلایا ہے ہمارے پیارے نبی صلی اللہ علیہ وسلم نے ہم ایمان والوں کو کہ ایمان والا ایسے ہوا کرتا ہے, اس طرح محبت کا معاملہ کیا کرتا ہے. آج ضرورت اس بات کی ہے کہ یہ مبارک رات جو اس کی چند ساعتیں اب آنے کے لیے باقی رہ گئی ہے, ادھر سنسٹ ہوگا, ادھر یہ مبارک گھڑیاں شروع ہو جائے گی جو صبح صادق تک چلتی رہے گی. یہ وقت ہے ہمارے لیے ریپینٹ کرنے کا, اللہ کے سامنے معافی مانگنے کا اور اپنے بارے میں سوچنے کا, میں کہاں ہوں, میں کیسی زندگی گزار رہا ہوں. یہ وقت ہے اللہ تعالیٰ کو ہم راضی کر لیں. بہت سی مرتبہ ایسا ہوتا ہے کہ ہمارا ایگو ہمیں منع کرتا ہے, کیوں میں اس کے سامنے جھکوں, کیوں میں اپنے بھائی کو جا کر بلاؤں, میرے بھائی نے مجھ پر بہت ظلم کیا ہے, کیوں میں اس کے ساتھ دوستی کا معاملہ کروں, کیوں میں رشتہ دار کا اپنا حق ادا کروں, اس نے میرے ساتھ یہ معاملہ کیا ہے. یہ ایگو ہمیں پیچھے ہٹا دیتا ہے. لیکن نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ جب تمہیں اللہ سے محبت ہوگی اور اللہ کو راضی کرنا مقصود ہوگا تو تمہارا ذہن اپنی طرف نہیں جائے گا, اللہ کو خوش کرنے کی طرف جائے گا. اس بنا پر اپنا ایگو چھوڑو, جھکنا پڑے تو جھک جاؤ, تھوڑی دیر کے لیے شرمندہ ہو جاؤ اپنے آپ سے, لیکن اس مبارک رات کے آنے سے پہلے اپنے مسائل کو سولو کر لو تاکہ اللہ تبارک و تعالیٰ کے یہاں قبولیت کا معاملہ ہو. آدمی جس سے محبت کرتا ہے اس کے لیے تو سب کچھ قربان کر دیتا ہے. ہم نہیں دیکھتے, ایک ماں دن بھر کی تھکی ہوئی, پورا دن اس نے گھر میں کام کیا, ننا سا بچہ اس کے ہاتھ میں ہے, اسے بریسٹ فیڈنگ کر رہی ہے, اس کا خیال کر رہی ہے, نیپی چینج کر رہی ہے, پورا دن اس کے پیچھے لگی ہوئی ہوتی ہے, شام کے وقت میں اتنی تھک جاتی ہے, اتنی تھک جاتی ہے کہ نڈھال ہو کر بستر پر چلی جاتی ہے اور دوسرے بچوں سے کہتی ہے میں بہت تھک گئی ہوں, اب میں سونا چاہتی ہوں. ابھی بستر پر لیٹی ہے, ننے سے بچے کو سلائے تھا, وہ اٹھ گیا, اس نے اپنی نیند کو قربان کر دیا. یہ دن بھر کی تھکی ہوئی ہے, اسے اپنی پڑی نہیں ہے, اسے تو اپنے بچے کا رونا گوارا نہیں, بچے کی تکلیف گوارا نہیں ہے. یہ ماں کے اندر وہ مامتا ہے کہ بچہ چاہے کتنا بھی اسے پریشان کرے لیکن چونکہ محبت کرتی ہے اس بنا پر اس کی خدمت کرنے میں اسے مزہ آتا ہے. तो आदमी को जब जिससे मोहब्बत होती है उसमें उसे बड़ा मजा आता है। हम नहीं देखते हमारे बच्चों को कि जब वो अपने PS3 पर बैठ जाए, या ये कि अपने किसी गैजेट को लेकर, या आईपैड को लेकर, या आईपॉड को लेकर, या आईफोन को लेकर जब वो गेम खेलने के लिए बैठ जाता है, कैसे एनग्रोस्ड हो जाता है, कितना इन्वॉल्व हो जाता है, और उसमें उसी में मजा आ रहा है। मॉम ने कहा कि यू कैन ओनली प्ले फॉर 1 आवर, 1 घंटा हो गया। डैड ने कहा गो टू बेड, मॉम ने कहा गो टू बेड। डैड प्लीज 5 मोर मिनट्स, डैड प्लीज 10 मोर मिनट्स। उसको उसी में मजा आता है, इसलिए कि वो उससे मोहब्बत करता है। मुझे अच्छी तरीके से याद है, हमारे नौजवान जो है ना, ये फोन लेकर इधर आते हैं, और कई मर्तबा मैंने देखा 10-15 मिनट नमाज को बाकी है तो यहाँ लाइन में बैठकर हर एक अपनी गेम शुरू कर देता है। खैर, मैं कभी कभी तो उनको अंदर भी लेकर आता हूँ, और कभी सोचता हूँ कम अज कम मस्जिद में तो आया है। अब एक दिन एक नौजवान लड़का बैठा हुआ था, बिल्कुल यहाँ जा कोर्ट रखते वहां पर, तो मैंने देखा काफी एनग्रोस्ड है वो, और कुछ ऐसे ऐसे हिल भी रहा है, इधर भी जा रहा है, उधर भी जा रहा है। मैं सोचा ये कर क्या रहा है, इसको प्रॉब्लम क्या है। करीब जाकर देखा तो वो टेम्पल रन खेल रहा था, और वो टेम्पल रन में भगा रहा था, ऐसे भगा रहा था। तो ये मामला होता है, तो ऐसे वक्त में इनको कभी कभी मैं आगे भी ले आता हूँ, और कभी जानबूझकर देखकर भी अनदेखा कर देता हूँ कि चलो मस्जिद में तो आकर बैठा है। तो बहरहाल कहने का मकसद ये है कि ये जिससे मोहब्बत होती है ना आदमी को, वो उसमें एनग्रोस्ड हो जाता है, खो जाता है, और उसमें उसे उसी में मजा आता है। हजरत फातिमा रदी अल्लाह तआला अन्हा के बारे में लिखा है कि रात का वक्त हुआ, हजरत फातिमा रदी अल्लाह तआला अन्हा नमाज पढ़ने के लिए खड़ी हुई, नियत बांधी है 2 रकात के, 2 रकात नमाज पर सलाम फेरा तो सुबह सादिक का वक्त हो चुका था। हजरत फातिमा रदी अल्लाह तआला अन्हा उस वक्त कहने लगी, अल्लाह तेरी रात कितनी छोटी है, अभी तो 2 रकात मैंने पूरी की है, पूरी रात ही खत्म हो गई है, वो कैसी नमाज होगी, वो कैसे अल्लाह से मोहब्बत होगी। हजरत कुर्ज रहमतुल्लाह अलैह एक बुजुर्ग गुजरे हैं, इनके हालात में लिखा हुआ है कि 70 इयर्स की एज में वो बैतुल्लाह का 70 तवाफ करते थे। जस्ट इमेजिन, 70 इयर्स की एज में बैतुल्लाह का 70 तवाफ किया करते थे, 1 तवाफ में 7 चक्कर, 70 तवाफ में 490 चक्कर हुए, और 490 चक्कर बैतुल्लाह के अप्रोक्सीमेटली 8 माइल्स होते हैं। अंदाजा लगा वो कैसी मोहब्बत थी कि ये तवाफ कर रहे हैं, और तवाफ के बाद में 2 रकात नमाज भी तो पढ़नी पड़ती है। तो जब 70 तवाफ किए हैं, हर एक की 2-2 रकात नमाज, तो 140 रकात नमाज पढ़ रहे हैं वो, और ये तो सिर्फ तवाफ का अमल है, दूसरी इबादत तो दूर की बात है। अंदाजा लगाओ कि आज हम ऐसी इबादत कर पाएंगे, आज हम ऐसी इबादत कर सकते हैं। अरे तरावी का मौका आता है, 4 दिन तो मस्जिद में बिल्कुल चांदनी, पूरी मस्जिद भरी हुई है, और 5वें दिन से विकेट गिरना शुरू होती है। आखिरी सब गए, फिर 1 सब गए, फिर वो 27 को वापस आ जाते हैं, लेकिन यह के बीच में, और हमारा तो हाल यह कि 16 रकात 14 रकात के बाद समी अल्लाह के बजाय मुंह से उई अल्लाह निकलता है, उई अल्लाह। ये हमारा हालत है, इतने हम कमजोर हो चुके हैं। ये मोहब्बत की बात है कि जब मोहब्बत इंसान को होती है तो वो अपना सब कुछ उसके लिए कुर्बान कर देता है। बहरहाल ये शबे बरात का मौका है, इसमें जो सबसे बड़ा मैसेज हम ईमान वालों को मिला है, मोहब्बत पैदा करो, एक दूसरे के हुकूक अदा करो, हुकूकुल इबाद को अदा करो, और याद रखना कि जब तक हुकूकुल इबाद अदा नहीं होंगे, हमारा दीन भी कामिल नहीं, हमारी तौबा भी काबिले कबूल नहीं। इसलिए फरमा दिया गया कि अगर आज की रात भी उसने माँ बाप का दिल दुखाया है, आज की रात भी रिश्तेदारी से कता ताल्लुकी की है, तो उसकी तौबा भी कबूल नहीं है, मुबारक रात में वो महरूम हो जाएगा। ये कितनी बड़ी बात है, कितनी खतरनाक बात है कि रहमत अल्लाह की बरस रही हो, ऐलान हो रहा हो, है कोई माफी मांगने वाला में माफ कर दो, है कोई मुसीबत में मुबतला में मुसीबत दूर कर दो, है कोई रोजी का सवाल करने वाला में रोजी दे दो, ये ऐलान हो रहा हो, और ये बदकिस्मत है कि वो ऐसी रात में भी महरूम हो जाए। एक आदमी 12 रकात जोहर में नमाज पढ़ता है और बहुत अच्छी तरीके से पढ़ता है, लेकिन बगैर वजू के पढ़ता है, होगी उसकी नमाज? नहीं हुई नमाज। 12 रकात पढ़ी, विदाउट वजू पढ़ी, नमाज कबूल नहीं। अल्लाह का भी यही हुक्म है, तू तौबा भी करेगा, इबादत भी करेगा, हुकूकुल इबाद को छोड़ देगा, तो तेरी ये तौबा भी कबूल नहीं की जाएगी, अल्लाह माफ फरमाए। इस बिना पर मेरे भाइयों, हमें हुकूक अदा करना है। बाप अपनी औलाद के हुकूक अदा करे, औलाद अपने वालिदैन के हुकूक अदा करे, भाई बहन का हक अदा करे, बहन भाई का हक अदा करे, हस्बैंड वाइफ का हक अदा करें, वाइफ हस्बैंड का हक अदा करें, एक दूसरे के हुकूक अदा करने की कोशिश करें, इसी से जिंदगी में कामयाबी नसीब होती है। वो वाकया मशहूर है कि एक मियां बीवी थे, दोनों में रोजाना झगड़ा, किसी ना किसी बात पर दोनों में आर्ग्यूमेंट, दोनों में झगड़ा, इतने लड़ते थे। एक दिन वाइफ सोचने लगी कि कैसी मेरी लाइफ हो गई है, शादी के बाद तो बिल्कुल झगड़े नहीं होते थे, अब तो जब देखो तब झगड़ा। और उसे एहसास था कि कभी मेरी मिस्टेक, कभी मेरे हस्बैंड की मिस्टेक, लेकिन झगड़ा होता है। एक दिन उसने सोचा कि मुझे अपने किसी तरीके से अपने शोहर को खुश रखना है, तो गई इंटरनेट पर, सर्च इंजिन पर पहुंची, गूगल पर, और लिखा हाउ टू कीप योर हस्बैंड हैप्पी। उसने टाइप किया तो टिप्स आ गई, कैसे ड्रेसअप होना और ऐसे बात करना और ऐसे खाना खिलाना और इस तरह करना और रिस्पेक्ट करना। बहुत खुश हो गई, प्रिंट आउट लिया और कहा कि आज के बाद तो इसी को फॉलो करूंगी, एंड आई विल ट्राई टू कीप माय हस्बैंड हैप्पी। अपने शोहर के पास गई और जाकर कहने लगे, इंशाल्लाह देयर विल बी नो मोर फाइट इन आवर हाउस। शोहर ने कहा, क्या बात है, तू कब से फरिश्ता बन गई? तो कहने लगी, जस्ट सी, आई हैव गॉट द प्रिंट आउट हाउ टू कीप योर हस्बैंड हैप्पी एंड आई एम गोइंग टू फॉलो दीज रूल्स, सो इंशाल्लाह नो मोर फाइट इन दिस हाउस। और हर चीज में रूल पड़ती है, अमल करती है, रूल पड़ती है, अमल करती है। हस्बैंड को ख्याल आया कि ओ नो, मेरी वाइफ मुझसे कितनी मोहब्बत करती है कि वो बाकायदा ये टिप्स लेकर बैठी हुई है और कितना मेरा ख्याल करती है, तो जब मेरी वाइफ मेरे लिए ऐसा कर सकती है तो वाई शुड आई नॉट डू दिस, क्यों मैं ऐसा ना करूं, क्यों मैं अपनी वाइफ को खुश करने की कोशिश ना करूं। ये भी गया इंटरनेट पे, गया सर्च इंजिन पर, गूगल पर, और लिखा, उसने भी टाइप किया हाउ टू टकल योर वाइफ। जैसे ही एंटर का बटन दबाया तो सामने से जवाब आया, सर वी आर स्टिल सर्चिंग। तो बहरहाल कहने का मकसद यह है कि ये मियां बीवी का रिश्ता ऐसा होता है, गोया आज तक ऐसा कोई टीपी पैदा नहीं हुआ है कि वाइफ को टकल किया जा सके। बहरहाल ये एग्जैजरेशन है कि इस तरीके से बात की जाती है। वो कहते हैं ना, एक जगह में पढ़ रहा था कि हस्बैंड इज लाइक अ स्प्लिट एसी। जो स्प्लिट एसी होता है ना, हस्बैंड बिल्कुल इसी तरह होता है कि हाउ एवर ही इज लाउड आउटडोर, ही इज डिजाइन टू रिमेन साइलेंट इनडोर। हस्बैंड की तो यही हालत है, बाहर बड़े बड़े शोर, हंगामे और तूफान मचाता है। स्प्लिट एसी ऐसा ही होता है ना, देखते नहीं हमारा मैन शरीफ एन जाते हैं कि रूम में जाओ तो बिल्कुल आवाज नहीं और बाहर देखो तो खड़खड़ आवाज होती है। यही एक हस्बैंड की हालत है कि आउटडोर में तो बिल्कुल धमाका और इनडोर में बिल्कुल साइलेंट। बहरहाल कहने का मकसद ये है कि हुकूक अदा करना, ये शरीयत मुतहरा का हमें हुक्म दिया जाता है। एक अजीब बात आपको मैं बताऊं, जो मैं अक्सर मांग करता हूं और मैंने जुमा के दिन भी एक मर्तबा कहा था। हमारे एक रिवाज बना हुआ है और अच्छा रिवाज है कि जब किसी मरहूम का जनाजा पढ़ा जाता है, हम कब्रिस्तान में जाते हैं, मरहूम का जनाजा पढ़ते हैं, जनाजा पढ़ने के बाद में वो जो रिश्तेदार है, वुरसा है, वो आकर इमाम साहब को, जनाजे की नमाज पढ़ाने वाले को ये कहते हैं कि भाई आप जरा ऐलान कर दो कि किसी का कोई हक बाकी हो, कोई लेन देन बाकी हो, तो मैं उसका बेटा हूँ, मैं उसका भाई हूँ, मैं उसका बाप हूँ, मैं उसका हस्बैंड हूँ, तो मुझसे आकर ले लो, ये कहते हैं। और दूसरा ये ऐलान करवाते हैं कि भाई अगर किसी का दिल दुखा हो इस मरहूम से तो हम दरख्वास्त करते हैं कि इसे माफ कर दो। अगर मरहूम ने किसी का दिल दुखाया है या मरहूमा ने किसी का दिल दुखाया है तो हम रिक्वेस्ट करते हैं कि इसे माफ कर दो। बहुत अच्छा तरीका है, बहुत अच्छा ट्रेंड है कि चलो माफी मांग ली। लेकिन सबसे बड़ा क्वेश्चन मेरे जहन में हमेशा ये आता है
कि जिसका दिल इसने दुनिया में दुखाया है वो जनाजे में आए भी है या नहीं आए हैं। जिसका दिल इसने दुनिया में दुखाया, जिसे इसने दुनिया में तकलीफ दी है, वो आज जनाजे में पहुंचे भी है या नहीं पहुंचे है। अगर वो इतने नाराज है कि जनाजे में नहीं पहुंचे तो फिर ये ऐलान करने का फायदा क्या हुआ, ये ऐलान करने का क्या फायदा हुआ। अगर वो जनाजे में नहीं पहुंचे तो क्यों हम वेट करें कि हमारा इंतकाल हो जाए और इमाम ऐलान करे कि जिसका इसने हक मारा है, जिसका दिल दुखाया है, तुम उसे माफ कर देना। क्यों ना जिंदगी में ही ऐसा मामला करें कि लोग हमारे साथ प्यार और मोहब्बत करने लगे, हमारे किसी पर हमारा जुल्म ना हो, किसी के साथ ये मामला ना हो। ये तरीका हम दुनिया में क्यों ना इख्तियार करें। हजरत अबू हनीफा रहमतुल्लाह अलैह के बारे में मशहूर है, एक शख्स उनके करीब आया और जोर से इमाम अबू हनीफा रहमतुल्लाह अलैह को तमाचा मार दिया। इतने बड़े इमाम, इतने रिस्पेक्टेड है, जोर से तमाचा मार दिया। इमाम अबू हनीफा रहमतुल्लाह अलैह ने क्या जवाब दिया है, दिल गुर्दे की बात है। इमाम साहब रहमतुल्लाह अलैह ने फरमाया, मेरे भाई तूने मुझे तमाचा मारा है, अगर मैं चाहता तो टिट फॉर टैट मैं भी तुझे तमाचा मार सकता था, लेकिन मैं तमाचा नहीं मारूंगा। अगर मैं चाहता तो अभी हाकिम के पास चला जाता, बादशाह के पास जाकर शिकायत करता और बादशाह को कहता, बादशाह तुझे पनिश करता, लेकिन मैं ऐसा भी नहीं करूंगा। अगर मैं चाहता तो रात को जब मैं तहज्जुद में उठूंगा, रो रो कर आधी रात को तेरे लिए बद्दुआ करूंगा अल्लाह के सामने, और मैं कर सकता था बद्दुआ, लेकिन मैं ऐसा भी नहीं करूंगा। और अगर मैं चाहता तो कल मैदाने महशर में तेरी गर्दन पकड़ता, अल्लाह के पास लेकर जाता और तुझसे रिवेंज लेता, लेकिन मैं ऐसा भी नहीं करूंगा। बल्कि मेरे भाई, अगर अल्लाह ने कल कयामत के दिन मुझे माफ कर दिया, मेरी मगफिरत कर दी, मेरे लिए जन्नत का फैसला कर दिया, वादा है मेरा तेरे बगैर मैं जन्नत में भी नहीं जाऊंगा। ये है ईमान वालों की शान। ये कहना बहुत इजी है, लेकिन मेरे भाइयों, तो आज हमें अपने मामले को दुरुस्त करना है। और दूसरी बात है, ये वो रात आने वाली है जिस रात में अल्लाह से मांगना है। वो हमारा रब बड़ा करीम और रहीम है। यीशुस ने ये प्रिंसिपल जरूर बनाए हैं, ये करो ये करो, नहीं करोगे तो ये करूंगा। लेकिन वैसे ही हमारा रब दयालु भी बहुत है। जब वो रहम करने पर आ जाता है तो बड़े बड़े पापियों को छुटकियों में माफ कर देता है। ये और अल्लाह तबारक व ताला की रहमत का आपको मामला बताओ। तौरात में ये वाकया लिखा हुआ है, हजरत हुमैद आरज रहमतुल्लाह अलैह ने उसे नकल किया कि हजरत मूसा अलैहि सलातु व सलाम फरमाते हैं, हजरत मूसा अलैहि सलाम फरमाते हैं, जो तौरात में मौजूद है, कि अल्लाह ये कहता है कि जब मेरा बंदा गुनाह करता है तो मेरे सामने आकर माफी मांगता है, रहमत की भीख मांगता है, मैं उसे माफ कर देता हूं। वो फिर गुनाह करता है, फिर माफी मांगता है, फिर रहमत की भीख मांगता है, मैं उसे माफ कर देता हूं। वो तीसरी मर्तबा गुनाह करता है, फिर माफी मांगता है, फिर रहमत की भीख मांगता है, मैं उसे माफ कर देता हूं। और फिर आगे फरमाया, अल्लाह ये कहते हैं कि ये मेरा कैसा बंदा है, गुनाह तो करते रहता है लेकिन कभी मेरी रहमत से मायूस नहीं होता, कभी मेरी रहमत से मायूस नहीं होता। तो अल्लाह फरमाते हैं, मेरे बंदे, अगर तू मेरी रहमत से मायूस नहीं है तो जा, मैं तेरे गुनाह से नाराज भी नहीं हूं, जा, मैंने तुझे माफ कर दिया, माफ कर दिया, माफ कर दिया। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, एक ऐसी औरत हो जिसका बच्चा गुम गया हो और वो बच्चे को तलाश कर रही हो, अचानक उसका बच्चा उसे मिल जाए, उसे जितनी खुशी होती है उससे ज्यादा अल्लाह को उस वक्त खुशी होती है जब बंदा अल्लाह के सामने हाथ उठाकर माफी मांगता है। हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, एक औरत ऐसी है कि जिसको बच्चे नहीं होते हैं, बिल्कुल नाउम्मीद हो चुकी है, और अचानक अगर वो प्रेग्नेंट हो जाए, उसके पेट में बच्चा आ जाए, उससे बच्चा नसीब हो जाए, उसे कितनी खुशी होती है, उससे ज्यादा खुशी अल्लाह को होती है जब बंदा अल्लाह के सामने तो
توبہ کرتا ہے. آگے نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا, کوئی آدمی تھرسٹی ہے, پیاسا ہے, جنگل میں ہے, پینے کو پانی نہیں ہے, اور اچانک اسے پانی مل جائے, اس پانی کے ملنے پر جو خوشی ہوتی ہے اس سے زیادہ اللہ کو خوشی ہوتی ہے جب بندہ اللہ تبارک و تعالیٰ کے سامنے معافی مانگتا ہے. ایک حدیث میں فرمایا گیا, جب یہ مبارک راتیں آتی ہیں, چاہے وہ شب برات ہو چاہے وہ شب قدر ہو, اللہ اعلان کرتے ہیں, اے میرے بندے, آج میں تیرا چہرہ نہیں دیکھوں گا, آج میں تیرے اعمال نہیں دیکھوں گا, تو مانگتا جا, میں تیری جھولی بھرتا جاؤں گا. تو جب اللہ رحم کے معاملے پر آتا ہے تو اللہ تعالیٰ کی یہ شان ہوا کرتی ہے. اسی لیے حضرت موسیٰ علیہ الصلوۃ والسلام فرماتے ہیں کہ میں جب اللہ سے ملنے کے لیے گیا, میں نے اللہ کے سامنے سوال کیا کہ مولا, جب کوئی نیک بندہ تجھ سے معافی مانگتا ہے تو تو کیا کرتا ہے؟ اللہ نے جواب دیا, میں اسے لبیک کہتا ہوں. موسیٰ علیہ السلام نے پوچھا, کوئی پرہیزگار بندہ معافی مانگتا ہے تو تو کیا کرتا ہے؟ اللہ نے جواب دیا, میں اسے بھی لبیک کہتا ہوں. موسیٰ علیہ السلام نے پوچھا, مولا, جب کوئی روزے دار معافی مانگتا ہے تو تو کیا کرتا ہے؟ اللہ تعالیٰ نے فرمایا, میں اسے لبیک کہتا ہوں. موسیٰ علیہ السلام نے فورتھ کوشچن کیا, اللہ, اگر کوئی گنہگار تیرے دربار میں آ جائے, عمل سے ہو خالی, کچھ بھی نہ لایا ہو, اور وہ تیرے سامنے سوال کرے تو مولا تو کیا جواب دیتا ہے؟ اللہ کی طرف سے فرمایا گیا, موسیٰ, جب ایسا گنہگار میرے دربار میں آتا ہے تو میں 3 مرتبہ کہتا ہوں, لبیک لبیک لبیک. اس لیے کہ نیک آیا تھا, نیکی پر بھروسہ کر کے آیا تھا, پرہیزگار آیا تھا, پرہیزگاری پر بھروسہ کر کے آیا, روزے دار آیا تھا, روزے پر بھروسہ کر کے آیا, لیکن جو گنہگار تھا اس کی جھولی میں کچھ نہیں تھا, وہ تو میرے توکل پر آیا تھا اور اس امید سے آیا تھا میرا رب مجھے معاف کرے گا. جب وہ توکل لے کر آیا ہے تو میں بھی اس کے لیے کافی ہو جاؤں گا. میں اس کے جواب میں 3 مرتبہ لبیک 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 کہتا ہوں اور اس کے گناہوں کو معاف کر دیتا ہوں. تو یہ مبارک رات ہے, اللہ سے مانگنے کی رات ہے. اللہ ہمیں مانگنے والا بنائے, سچے دل سے توبہ کرنے والا بنائے. اور میرے بھائیوں, آج ایسا مانگو اللہ سے کہ جتنے گناہوں کی ہماری فائل کھلی ہوئی ہے آج اللہ سب کلوز کر دے, اور سب پر ڈیلیٹ کا بٹن دبا کر اسے ہمیشہ کے لیے ڈیلیٹ کر دے. ایسا اللہ تبارک و تعالیٰ سے مانگنا ہے. اس لیے کہ ہم گنہگار ضرور ہیں, خطا کار ضرور ہے, لیکن امتی تو محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے امتی ہے. اور میرے بھائیوں, جتنا ہمارے نبی ہمارے لیے روئے ہیں, کوئی نبی اپنی امت کے لیے نہیں رویا, کوئی اپنی نبی اپنی امت کے لیے اتنا نہیں رویا. ہمارے نبی صلی اللہ علیہ وسلم کا دل کھولتا تھا امت کی وجہ سے, یہاں تک کہ اللہ کی طرف سے جبرائیل کو بھیجا جاتا, میرے محبوب رونا بند کر دو, میرے محبوب رونا بند کر دو, اب تو اللہ بھی آپ کا رونا نہیں دیکھ سکتا. ایسے رو رو کر, گڑ گڑا کر ہمارے نبی صلی اللہ علیہ وسلم نے ہمارے لیے دعائیں کی ہے, آہیں بھری ہے. ہمارے وہ نبی صلی اللہ علیہ وسلم بھوکے رہے ہیں, پیاسے رہے ہیں, 3 دن 3 3 دن گزر جاتے ہیں, نبی کو کھانا نصیب نہیں ہوتا, نبی پیٹ بھر کر کھانا نہیں کھا پاتے. ہمارے نبی صلی اللہ علیہ وسلم پیٹ پر پتھر باندھا کرتے تھے, 3 دن کیسے بھوکے رہے ہوں گے. ارے جب رمضان کے مہینے میں عمرے کرنے کے لیے ہم جاتے ہیں, جب گرمی کا موسم ہوتا ہے پورا دن طواف کرتے ہیں, جب شام کا وقت افطار کا ہوتا ہے اس وقت اٹھا نہیں جاتا ہے, پیٹ پیچھے کھینچنے لگتا ہے, تب احساس ہوتا ہے کہ آج تو سحری کر کے شام ہوئی ہے, میں اٹھ نہیں سکتا, مجھے اتنی بھوک لگی ہے. میرے میرے نبی نے تین دن اور تین رات بھوک کی حالت میں کیسے گزارے ہوں گے. ہم اندازہ لگائے ہمارے نبی صلی اللہ علیہ وسلم نے کتنی قربانیاں دی, حالانکہ اللہ نے اعلان کر دیا تھا. ارے میرے محبوب ایک بار کہہ دے, ایک بار کہہ دے, احد کے پہاڑ کو سونے کا بنا دوں گا, مکہ کے پہاڑوں کو زمرد اور سونے اور چاندی کا بنا دوں گا, جنت کے دسترخوان تیرے سامنے ڈال دوں گا. لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم کا جواب تھا, نہیں مولا, مجھے بھوکا رہنا پسند ہے, مجھے پیاسا رہنا پسند ہے. میں کیسے کھاؤں, میری امت بھوک کی حالت میں ہے. میں کیسے اچھا پہنوں, میری امت کے پاس پہننے کے لیے کپڑے نہیں ہے. ایسے حالات میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے زندگی گزاری ہے. ہمارے پیارے نبی صلی اللہ علیہ وسلم کا حال یہ ہے, ایک مرتبہ تین دن گزر گئے, تین رات گزر گئے, اللہ کے نبی نے کھانا نہیں کھایا, اللہ کے نبی صلی اللہ علیہ وسلم کو کھانا میسر نہیں ہوا. چوتھا دن ہوا, چوتھی صبح ہے, اللہ کے نبی صلی اللہ علیہ وسلم ایک باغ میں گئے ہیں, ساتھ میں عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ ہے. ہمارے نبی کی نظر پڑی, زمین پر ایک کھجور پڑی ہوئی ہے اور وہ کھجور گندی ہو چکی ہے. ہمارے نبی صلی اللہ علیہ وسلم نیچے جھکے اور کھجور کو منہ میں ڈال دیا. حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ کو دیکھ کر کہا, عبداللہ کیا تو نہیں کھائے گا؟ عبداللہ تو کھجور نہیں کھائے گا؟ حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ نے فرمایا, اللہ کے نبی صلی اللہ علیہ وسلم مجھے بھوک نہیں ہے. اللہ کے نبی نے جواب دیا, اب عبداللہ قسم خدا پاک کی تین دن تین رات گزر چکی ہے, میں نے کچھ نہیں کھایا ہے. ہذه صبح رابعت ما ذقت شيئا, آج چوتھی صبح ہے, آج اب تک میں نے کچھ بھی نہیں چکھا ہے, اس بنا پر یہ کھجور میں نے منہ میں ڈال دی. اندازہ لگاؤ کتنی تکلیف اٹھائی ہے اللہ کے نبی صلی اللہ علیہ وسلم نے. وہی اللہ کے نبی صلی اللہ علیہ وسلم جن کا حال یہ ہوگا کہ کل قیامت کے میدان میں ہر نبی اپنی فکر میں ہوگا اور نفسی نفسی کا اعلان کرے گا. ہمارے پیارے نبی صلی اللہ علیہ وسلم کی زبان پر امتی امتی کا نعرہ ہوگا. اللہ تبارک و تعالی ہمیں پیارے نبی صلی اللہ علیہ وسلم کے طریقے پر چلنے والا بنائے. اللہ سچی توبہ کی توفیق نصیب فرمائے. اور میرے بھائیوں آج کے دن کو ہماری زندگی کا ایک ایسا مومنٹ بنا دو جو ہماری زندگی کا ٹرننگ پوائنٹ ہو. ہم اللہ کے سامنے روئے, مانگے, گڑ گڑائے, یہ معافی کی رات ہے, اللہ سے مانگنے کی رات ہے, اور آپس میں اپنے معاملے کو سیدھا کر لیں. نہ جانے آئندہ شب برات ہمیں نصیب ہوتی یا نہیں ہوتی, ہمیں نہیں معلوم ہے. کتنے ہمارے بھائی ہیں آج وہ بھی تو مسجد میں آنا چاہتے تھے, وہ بھی شب برات میں سب کے مجمع میں بیٹھنا چاہتے تھے, لیکن بستر پر پڑے ہوئے ہیں, ہاتھ پیر سے معذور ہے. یہ اللہ کا کرم ہے, اس نے ایک بار پھر یہ اپورچونٹی نصیب فرمائی ہے, یہ موقع نصیب فرمایا. آج معافی مانگو, گڑ گڑاؤ, اپنے اللہ کو راضی کر لو اور دعا کرو, اللہ آج بھی رات ہمیں معاف فرما دے اور آئندہ آنے والے رمضان کی قدردانی نصیب فرما دے. اللہ تبارک و تعالی ہمیں کہی ہوئی سنی ہوئی باتوں پر عمل کرنے کی توفیق نصیب فرمائے. آمین یا رب العالمین. وآخر دعوانا الحمدللہ رب العالمین.